यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप 29 भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु प्रस्थान। कालीकोटको राडुनेटामा जीप दुर्घटना हुँदा 6 मृत्यु। वर्तमान सत्ता गठबन्धन पूरै अवधिसम्म जाने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। कोशी प्रदेशका तत्कालीन मन्त्री लीला वल्लभ अधिकारीलाई 2 हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतको अनुमति। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने थप 13 हिरासतमा रहने। र उत्तरी गाजाको जबालिया शहरमा भएको इजरायली आक्रमणमा परि 13 बालबालिका सहित 30 मृत्यु।
भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 भाग लिन आज बाकु प्रस्थान गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदाई गर्नुभयो। यसअघि नेपाली सेनाको एक टुकड़ीले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो। राष्ट्रपतिको विदाईका लागि उप प्रधानमन्त्री, मन्त्री, सांसद, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख र नेपाल स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू विमानस्थल पुग्नु भएको थियो। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल बाकु जानुभएको हो। राष्ट्रपति पौडेलले यही कार्तिक 27 र 28 गते हुने उच्चस्तरीय सत्रको विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलनलाई कार्तिक 27 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। कार्तिक 28 गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ। पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन विषयक सो बैठकमा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउनेछ। सम्मेलन भोलिदेखि आगामी मंगिर 7 सञ्चालन हुनेछ। सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कार्तिक 30 गते शुक्रबार स्वदेश फर्कनुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेल आज बाकु प्रस्थान गर्नुभएकोले राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधान बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। कालीकोटको पलाता गाउँपालिका 3 राडुनेटामा आज जीप दुर्घटना हुँदा 6 मृत्यु भएको छ। 6 घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। मृत्यु हुनेमा पलाता 6 10 कला शाही, पदम बहादुर बम, भगवती रोकाय, गणेश शाही, वडा नम्बर 5 छाया शाही र वडा नम्बर 3 दमन रोकाय रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्द प्रसाद चौधरीले जानकारी दिनुभयो। घाइते 13 उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत स्थित प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी नारायण डाँगीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा प्राध्यापक डाक्टर ओलीलाई चीन र रेग्मीलाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम न्याय परिषदको सिफारिशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई आज सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। यही कार्तिक 23 गते संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन पूरै अवधिसम्म जाने बताउनु भएको छ। धनगढ़ी विमानस्थलमा आज संचारकर्मीहरूसँग कुराकानी गर्दै सभापति देउवाले वर्तमान सत्ता गठबन्धन सहज ढंगले अघि बढ़िरहेको बताउनुभयो। सभापति देउवाले सहकारी प्रकरणमा संलग्न दोषीलाई कार्यवाही हुन्छ भन्नुहुँदै कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ेको उल्लेख गर्नुभयो। उहाँले कांग्रेसले कानूनको पालना तथा कार्यान्वयनका सन्दर्भमा कहिल्यै अवरोध नगरेको उल्लेख गर्नुभयो। काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लीला बल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अधिकारीमाथि लिखत र मानव बेचबिखन सम्बन्धी कसूरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो। नक्कली कागजात बनाएर तीनजनालाई जापान लगेको कसूरमा अनुसन्धानका लागि प्रहरीले अधिकारीलाई आजै विराटनगरबाट काठमाडौँ ल्याई जिल्ला अदालत काठमाडौँमा म्याद थप्नका लागि उपस्थित गराएको थियो। यही कार्तिक 14 गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ। नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा राई र देवकोटाले जापान जान प्रति व्यक्ति 10 लाख रूपियाँ बुझाएको प्रहरीले जनाएको छ। सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामी छानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप 13 दिनको म्याद दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले गोर्खा मीडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामी छानेसहित गोर्खा मीडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी गिबी एन रूपगी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका संचालक राम बहादुर खनाललाई आइतबारबाट गणना हुने गरी 13 दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो। सभापति लामी छानेलाई चौथो पटक म्याद थप गरिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमै उनीहरू विरूद्ध सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान जारी छ। लामो समयदेखि सड़क स्तरोन्नति हुन नसक्दा सुर्खेतको पञ्चपुरी चौकुने र बराहता लगायत पालिकाका नागरिकले शास्ति खेप्नु परेको छ। सड़क कालोपत्री गर्न ठेक्का लागेको 3 वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नहुँदा नागरिक 12 महिना कष्टकर यात्रा गर्न बाध्य छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बैकको रिपोर्ट।
पश्चिम सुर्खेत जाने बड्डीचोर गुटु बेनीघाट सड़कको ट्र्याक 2051 सालमा खोलिएको थियो। ट्र्याक खोलिएको 3 दशक पुगिसक्दा समेत स्तरोन्नति नहुँदा कच्ची सड़क धुलामे र हिलामे भएर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय डिल्लीराम घिमिरे बताउनुहुन्छ।
अहिलेसम्म गाडी आउन सकेन, यो सबै नेताको कमजोरी, घोटालेर पठाइयो, त्यसपछि गाउँघरतिर के कसो छ फर्केर पनि आउँदैन, बजेट पनि हाल्दैनन्, हाले पनि असारतिर जेठतिर काम शुरू हुने गरी हाल्ने।
सड़क निर्माण ठेकेदार कम्पनीले हाल ब्राहताल गाउँपालिकाको बड्डीचौरदेखि देखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्म बीच बीचमा सड़क खोदेर अलपत्र छाडेको छ। कच्ची बाटोमा जथाभावी सड़क विस्तार कार्यले सवारी साधनसँगै पैदल यात्रुलाई कष्टकर यात्रा गर्नु परिरहेको यात्रु खिम भण्डारीको भनाइ छ।
ट्र्याक त खुलिएछ, तर एकदम सुस्त गतिमा बाटो बनिरहेछ।
कुल 94 किलोमिटर मध्ये कर्णाली प्रदेश सरकारले 13 किलोमिटर सड़क कालोपत्रको काम 2 वर्ष भित्र सक्ने गरी 2079 सालमा अनक जयदेवी जेवीसँग ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौता अनुसार 2081 सालको असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी 42,47,61,000 रुपियाँमा ठेक्का स्वीकार गरे पनि अनक जयदेवीले विभिन्न बहाना बनाउँदै म्याद थप गराएर सुस्त गतिमा हालसम्म 21% मात्र काम गरेको पूर्वाधार निर्देशनालयका इन्जिनियर ब्रेनजङ साई बताउनुहुन्छ।
21% काम भएको देखिन्छ आयोजनामा भने आर्थिक रूपले हेर्दाखेरि करिब 20% काम भएको देखिन्छ सम्झौताको अनुवादमा।
बटिचौर गोटु बेनीघाट सड़कलाई मदन भण्डारी राजमार्ग नामाकरण गरी 2 वर्ष अघि नै संघीय सरकारले सड़कको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको थियो, तर संघीय सरकारले सड़क निर्माणमा चासो नदेखाएको भन्दै प्रदेश सरकारले सड़क कालोपत्र गर्न अपनत्व लिए पनि ठेकेदारको लापरवाहीले निर्माण कार्य अलपत्र परेको छ। 3 घण्टाको बाटोमा खाल्टा खुल्टी भएका कारणले अहिले पूरै 1 दिन समय लागेपछि यात्रुलाई असहज भइरहेको छ। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। उत्तरी गाजाको जबालिया शहरमा भएको इजरायली आक्रमणमा परि 13 बाल बालिका सहित 30 जनाको मृत्यु भएको छ। जबालियाको एक घरमा आज बिहानै इजरायलले आक्रमण गर्दा 30 जना भन्दा बढ़ी घाइते भएका त्यहाँका नागरिक सुरक्षा निकायले जनाएको छ। गत अक्टोबर 6 देखि इजरायली सेनाले उत्तरी गाजाको जबालिया लगायत क्षेत्रमा हमास लड़ाकू समूहलाई पुनः संगठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण जारी राखेको छ। सन् 2023 अक्टोबर 7 दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा युद्ध शुरू भएको थियो। इजरायलको जवाफी कार्यवाहीमा गाजामा हालसम्म 43,552 जनाको मृत्यु भएको छ भने मृतक मध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। मेक्सिको मध्य भागमा रहेको क्वेरेटारो शहरको एक बारमा बन्दुकधारीले आक्रमण गर्दा 10 जनाको मृत्यु भएको छ। क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान्टारिटोस बारभित्र गोली चलाएका थिए। क्वेरेटारोलाई बढ़दो हिंसा, यसको अधिकांश हिस्सा लागू औषध तस्करी र गिरोहसँग जोड़िएको मेक्सिको सुरक्षित शहर मध्ये एक मानिन्छ। मेक्सिकोमा सन् 2006 हालसम्म 4,50,000 मानिसको हिंसात्मक झडपमा मृत्यु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक भएकोमा जोड़ दिनुभएको छ। नेपाल चिनी उद्योग संघका पदाधिकारीसँग आइतबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री भण्डारीले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने भएकोले सरकार भएकाहरू सहित एक विशेष कार्यदल बनाउन प्रस्ताव गर्नुभयो। उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर 15 दिन भित्रमा समस्या समाधानको निष्कर्ष निकाल्न प्रक्रिया छिटै थाल्न मन्त्रालय मार्फतका निकायका कर्मचारीहरूलाई निर्देशन दिनुभयो। चिनी उद्योगीका समस्या समाधानमा सरकार आवश्यक सहयोगका लागि तत्पर रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योगीलाई उखु किसानका मर्का सम्बोधन गर्न पनि आग्रह गर्नुभयो। छलफलमा नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल सहितको टोलीले सरकारले भारतबाट चोरी निकासी भएर अवैध रूपबाट ल्याइने चिनी बन्द गर्नुपर्ने, उखु किसानलाई उन्नत बिउ वितरण गर्नुपर्ने लगायतका माग राख्नु भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले बढ़ेर बन्द भएको छ। पछिल्ला 3 कारोबार दिन निरन्तर घटिरहेको नेप्से परिसूचक यस दिन भने बढ़ेर बन्द भएको हो। आइतबार नेप्से परिसूचक 62.54 अंकले बढ़ेर 2738.06 बिन्दुमा पुगेको छ। यस दिन नेप्से सँगै कारोबार पनि उच्च रकमले वृद्धि भएको छ। यस दिन 2,24,74,000 किता शेयरहरू 9,77,11,24,000 रुपियाँमा किनबेच भएका छन्। यस दिनको कारोबार रकम करिब 2 महिना यताकै उच्च कारोबार हो। यस दिन 6 कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। चितवनमा यस वर्षको दशैं तिहार नेपाल सम्बत छठ लगायतका चाड पर्वमा 4 करोड़ बराबरको फूलको कारोबार भएको छ। सबै चाड पर्वमा गरी 4,00,000 फूलको माला बिक्रीबाट 4 करोड़ बराबरको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यान चितवनले जनाएको छ। यस वर्ष चितवनमा भारतबाट फूलको आयातमा रोक लगाइएको र स्वदेशमा उत्पादित फूलले बजार पाएकोले कारोबार पनि राम्रो भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले बताउनुभयो। चितवनमा यस वर्ष 40 बिघा क्षेत्रफलमा फूल खेती भएको थियो। सुन्तला खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको नुवाकोटको मेघाङ गाउँपालिकाका किसानले सुन्तला टिप्न शुरू गरेका छन्। सुन्तलाको मौसम शुरू भएसँगै बोटबाट प्रति किलो 100 भन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न शुरू गरेका हुन्। विगतका वर्षमा मंगिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी देवीघाट र दुप्चेश्वर महादेव मन्दिर शिखर बेसीमा लाग्ने जात्रालाई लक्षित गर्दै सुन्तला टिप्न थालिएको म्यागङ 2 बुङताङका किसान छेपोन तामाङले बताउनुभयो। गत वर्ष प्रति किलो 80 रुपियाँमा बिक्री भएको सुन्तला यस वर्ष ग्रेडिङ नहुँदै 100 भन्दा बढी मूल्य पाएपछि बिक्री गर्न थालिएको किसान तामाङले बताउनुभयो। सूचना प्रविधिसँग सम्बन्धित नेपालका 4 संस्थाहरू असोसियो 2024 डीएक्स पुरस्कारबाट सम्मानित भएका छन्। एसियन ओसियन कम्प्युटिङ इण्डस्ट्रीज अर्गनाइजेसन एसोसियोको आयोजनामा जापानको टोकियोमा नोभेम्बर 6-8 भएको असोसियो डिजिटल शिखर सम्मेलन 2024 ती 4 संस्थाहरूलाई पुरस्कारबाट सम्मानित गरिएको कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
नेपाल क्रिकेट संघ क्यानलाई नेपाल प्रिमियर लीग एनपीएल आयोजनाका लागि बाटो खुलेको छ। एनपीएल रोकी पाऊ भनी आमिर अख्तरले दायर गरेको मुद्दामा आइतबार सुनवाई गर्दै सर्वोच्च अदालतले कानून देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपीएल आयोजनाका लागि बाटो खुलेको हो। एनपीएलमा आफ्नो अधिकार दावी गर्दै अख्तरले कार्तिक 23 रिट दायर गरेका थिए। आइतबार न्यायाधीश हरिफियालको एकल इजालसले उक्त मुद्दामा विपक्षी क्यानसँग लिखित जवाब माग गरेको छ। जोरा स्पोर्ट म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश पनि दिएन। क्यानले मंगिर 16 गतेदेखि पुष 6 गतेसम्म एनपीएल आयोजना गर्ने घोषणा गरेको थियो। विगतमा नेपाल प्रिमियर लीग नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए। एनपीएलका सहभागी 8 टोलीले खेलाड़ी अनुमोदन गर्ने लगायतका अन्य तयारी अघि बढ़ाइरहेका छन्। नेपालका भूपेन्द्र गुरूङले 15 गोल्डेन ड्रागन च्याम्पियनशीपमा 2 रजत जितेका छन्। अमेरिकाको क्यालिफोर्निया स्थित अकाडिया हाई स्कूल जिम्नाजियममा भएको प्रतियोगितामा भूपेन्द्रले प्रतिस्पर्धा गरेका 2 प्रतिस्पर्धामा रजत पदक हात पारे। चाइनिज मार्शल आर्ट फेडरेशन युएसद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले 36 वर्ष माथिको चाइनिज र ट्रेडिसनल चाइनिज फन्समा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा 30 राष्ट्रका 250 भन्दा बढी खेलाड़ीको सहभागिता रहेको बताइएको छ। भूपेन्द्रको यो 5 अन्तर्राष्ट्रिय पदक हो। यसअघि उनले सन् 2018 विश्व च्याम्पियनशीप, 2019 7 विश्व कुफु च्याम्पियनशीप र सन् 2022 युरोपियन च्याम्पियनशीपमा स्वर्ण जितेका थिए। यसै गरी उनले सन् 2022 भारतको लखनऊमा भएको 14 राष्ट्रिय कुफु च्याम्पियनशीपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। देशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको साथै कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.1 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.1 डिग्री सेल्सियस, न्यूनतम 13.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 14.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP29 भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु प्रस्थान कालीकोटको राडुनेटामा जीप दुर्घटना हुँदा 6 जनाको मृत्यु। वर्तमान सत्ता गठबन्धन पूरै अवधिसम्म जाने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। कोशी प्रदेशका तत्कालीन मन्त्री लीला वल्लभ अधिकारीलाई 2 दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतको अनुमति। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप 13 दिन हिरासतमा रहने। र उत्तरी गाजाको जबालिया शहरमा भएको इजरायली आक्रमणमा परि 13 बालबालिका सहित 30 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।